हमारा आज का सेशन किताबुल जुमा की कंटिन्यूशन है। हदीस नंबर 509 और किताबुल जुमा, जुमे के दिन के बारे में हमने बहुत ही खूबसूरत हदीस पढ़ी थी कि किस तरह से जुमे के दिन इख्तमाम किया जा सकता है। बेहतरीन कपड़े पहने जाएंगे और इसी तरह से मिसवाक की जाएगी, और देहातों में और दूर से रहने वालों के लिए जुमे के क्या मसाइल है, कितनी दूर से कोई आए तो उसके ऊपर जुमा फ़र्ज हो जाता है। ये सब चीज़ें हदीस से पढ़ने के बाद हमारे अपने दिल में बहुत ही ज़्यादा हदीस की अहमियत बढ़ती है। और आखिरी हदीस जो हमने पढ़ी थी कि अपने भाई को ख़ुद उठाकर, यानी किसी पहले से बैठे हुए शख्स को वहाँ से उठाकर ख़ुद उसकी जगह बैठना ये पसंदीदा नहीं है। ये क्या बताता है सब कुछ कि मुसलमानों का दीन जो है ये दीनुल अदब है, दूसरे के साथ वही मामला करते हैं जो हम अपने लिए पसंद करते हैं। तो आइए आज देखते हैं जुमे के बारे में हदीस नंबर 509। अल आज़ान यौमुल जुमा, जुमे के दिन आज़ान। अन साइब इब्ने यजीद रदियल्लाहु अन्हु क़ाल कान नदाउ यौमुल जुमाती अव्वलुहु इज़ा जलसल इमाम अलल मिंबरी। हज़रत साइब बिन यजीद रज़ी अल्लाह ताला अन्हु से रिवायत है, उन्होंने फ़रमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अबू बकर सिद्दीक़ और उमर फ़ारूक़ के ज़माने में जुमे के दिन पहली अजान उस वक्त होती जब इमाम मिंबर पर बैठ जाते। अलाहद नबी जी व अबी बकरे व उमर रदी अल्लाहु अन्हुमा, यानी पहले तीन अदवार में इसी तरह से होता था। चेंज कहाँ आया? फलम्मा कान उस्मान रदी अल्लाहु अन्हु, फिर जब हज़रत उस्मान रदी अल्लाह ताला अन्हु का दौरे खिलाफत आ गया। वकसुरन नासु, और लोग ज़्यादा हो गए। ज़ादन निदाउल सालिसा अलज ज़ौराई, तो एक तीसरी अजान का इजाफा कर दिया गया मुकामे ज़ौरा पर। तो इसको थोड़ा सा समझ लीजिए, असल अजान तो जुमे के दिन वही है जो इमाम के मिंबर पर आने के वक्त दी जाती है, ठीक है। नबी सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर सिद्दीक़ और उमर फ़ारूक़ के दौर में एक ही अजान थी। हज़रत उस्मान गनी ने एक ख़ास ज़रूरत के पेश नज़र, यानी इट वॉज़ टाइम बाउंड, एक और अजान का इख्तमाम किया। हज़रत उस्मान की तरह जब भी ज़रूरत हो उस वक्त मस्जिद के बाहर अगर मुनासिब जगह पर इसका इख्तमाम किया जाए तो जायज़ है, मगर जहाँ ज़रूरत ना हो वहाँ सुन्नत के मुताबिक सिर्फ खुतबे ही के वक्त बावाज़े बुलंद एक ही अजान देना चाहिए। बात वाज़े, आप इसको यूँ समझिए कि आज के दौर में तो अल्हम्दुलिल्लाह पहली अजान की आवाज़ भी दूर पहुँच जाती है। पहले दौर में क्या होता था कि लोग दूर दूर रहते थे, माइक्रोफोन्स नहीं थे, हो सकता है कि एक जगह अजान की आवाज़ आए तो दूसरी जगह ना जाए, तो ज़रूरत का ख्याल रखते हुए मस्जिद से थोड़ी दूर जाके एक और अजान दी जाती थी ताकि दूर वाले पास आ जाएं। आज अल्हम्दुलिल्लाह इसकी ज़रूरत नहीं रही, क्योंकि आज के दौर में आप देखते हैं कि मस्जिदों के अंदर सबको मौजूद है। लोग अगर इंतज़ार कर भी रहे हैं तो आज के दौर में फिर एक ही अजान होगी, जहाँ ज़रूरत ना हो वहाँ सुन्नत के मुताबिक खुतबे के वक्त बुलंद आवाज़ से अजान दीजिए। हाँ, ज़रूरतन दी जा सकती है, मसलन सिटी से बाहर हैं, सफ़र में हैं, किसी भी काफ़िले की सूरत में हैं, कोई गांव है, माइक्रोफोन नहीं है, ये भी एक ज़रूरत है। तो ऐसे वक्त में दूर वालों को इन्फॉर्म करने के लिए और इतना पहले दे देना कि वो चल के आ जाएं और मस्जिद तक पहुँच जाए नमाज तक, तो इस सूरत में अलग अजान दी जा सकती है। जुमे के दिन एक ही मुअज्ज़िन हो। अलमुअज़्ज़िनुल वाहिदु यौमल जुमाती वअन्हु रदियल्लाहु अन्हु फ़ी रिवायतिन क़ाल لم يكن للنبي صلى الله عليه وسلم مؤذن غير واحد। हज़रत साहिब ही की ये रिवायत है कि अल्लाह के नबी का एक ही मुअज़्ज़िन था और जुमे के दिन सिर्फ एक ही अजान दी जाती थी। वकानत तआज़ीन यौमुल जुमअति हीन यजलिसुल इमाम यानी अलल मिंबरी, और जुमे के दिन सिर्फ एक ही अजान दी जाती थी, और वो कब? जबकि इमाम मिंबर पर बैठ जाते। तो बात वाज़े, सेम अमल है, एक ही अजान थी। नबी सल्लम के दौर में कई एक मुअज़्ज़िन थे जो अपनी बारी बारी पर अजान देते थे, लेकिन जुमे के दिन की अजान के लिए ख़ास तौर पर हज़रत बिलाल रज़ी अल्लाहु अन्हु को नॉमिनेट किया गया था। तो फिर यहाँ से आज भी यही अमल है। दुआ कीजिए कि आज हमें भी इन्हीं सुन्नतों को ज़िंदा करने की अल्लाह ताला तौफीक अता फ़रमाए। फिर आगे देखिएगा, यजिबुल अजान अलल मिंबरी यौमल जुमा, जुमा के दिन इमाम भी मिंबर पर बैठा अजान का जवाब दे। यानी अजान तो कोई और देता है, इमाम तो वो हैं जो नमाज़ पढ़ाएंगे या खुतबा देते हैं। यहाँ से एक बात तो पता चली कि मुअज़्ज़िन और इमाम अलग अलग होते थे। दूसरी बात है कि वो भी अजान को सुनते हुए जवाब देंगे अजान का। عن معاوية بن أبي سفيان رضي الله عنهما أنه جلس على المنبر يوم الجمعة، فلما أذن المؤذن قال الله أكبر الله أكبر. حضرت معاویہ بن ابی سفیان سے روایت ہے کہ وہ جمعے کے دن منبر پر تشریف فرما تھے تو مؤذن نے اذان کہی، جب مؤذن نے اللہ اکبر اللہ اکبر کہا تو حضرت معاویہ نے بھی اللہ اکبر اللہ اکبر کہا، اور اس کے بعد قال اللہ اکبر اللہ اکبر، قال معاویہ رضی اللہ اللہ اکبر اللہ اکبر، قال اشہد اللہ الہ الا اللہ، قال معاویہ، اور جب مؤذن نے اشہد اللہ الہ الا اللہ کہا تو معاویہ نے بھی کہا کہ میں بھی گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی معبود نہیں ہے، تو وقال معاویہ تو وانا، یعنی میں بھی اسی بات کی گواہی دیتا ہوں، فقال اشہد ان محمد رسول اللہ، اس کے بعد مؤذن نے اشہد ان محمد رسول اللہ کہا، فقال معاویہ تو معاویہ نے کہا وانا، یعنی میں بھی ایسے یہی گواہی دیتا ہوں، فلما قدت تعذین، پھر جب اذان ختم ہو گئی، قالا تو معاویہ نے کہا، یا ایہا الناس، اے لوگو، انی سمعت رسول اللہ صلی اللہ علیہ وسلم علی ہذا المجلس، میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اسی مقام پر سنا ہے، حین اذن المؤذن، جب مؤذن نے اذان دی، یقولو، تو آپ نے کہا، ما سمعتم منی من مقالتی، یعنی آپ بھی وہی فرماتے تھے جو مجھ سے کہتے ہوئے سنتے تھے. کیا پتہ چلا کہ نبی صلی اللہ علیہ وسلم سے اسی مقام پر سنا کہ جب مؤذن نے اذان دی تو آپ بھی وہی فرماتے تھے. تو کیا پتہ چلا اس سے؟ پہلی بات ہے کہ بعض لوگ کہتے ہیں کہ خطبہ دینے سے پہلے منبر پر آ کر بیٹھنا نہیں جائز خطیب کا، تو یہ بات درست نہیں ہے. امام بخاری کے اس حدیث کو یہاں لانے سے یہ بھی پتہ چلتا ہے. اور دوسرا بات کہ خطبہ شروع کرنے سے پہلے گفتگو جائز ہے، یعنی اب یہ جواب دیا جا رہا ہے تو یہ ایک مسنون عمل ہے. پھر الخطبۃ علی المنبر، خطبہ منبر پر دینا. اب آپ دیکھیے لفظ خطبہ کے ڈفرینٹ پروناؤنسیشن ہوں گے. اگر آپ خطبہ کہیں تو وہی ہے جو آپ کے سامنے ہے، اگر آپ اس کو خطبہ کہہ دیں تو کیا ہوگا؟ جی، منگنی کو کہتے ہیں. خاطب، خطاب، مخاطب، مخاطب، یعنی منگنی بھی ایک قسم کی کسی سے بات چیت ہوتی ہے، اس میں آپ خطاب کرتے ہیں اور دوسرا بندہ اس کا جواب دیتا ہے، تو پروناؤنسیشن درست ہونا چاہیے ہمارا. تو خطبہ منبر پر دیا جائے گا. حدیث سہل بن سعد فی امر المنبر تقدم و ذکر صلاته علیہ و رجوعه الکحکری و زاد فی ہذہ روایتی فلما فرغ اقبل علی الناس فقال یا ایہا الناس انما صنعت ھذا لتتموا ولتعلموا صلاتی. حضرت سہل کی روایت اوپر گزر چکی ہے جو ممبر کے بارے میں تھی. اس میں نبی صلی اللہ علیہ وسلم کا ممبر پر نماز پڑھنے پھر الٹے پاؤں نیچے اترنے کا ذکر ہے، اور اس میں یہ بات بڑھائی گئی کہ آپ فارغ ہونے کے بعد لوگوں کی طرف متوجہ ہوئے اور آپ نے فرمایا کہ لوگوں، میں نے اس لیے ایسا کیا کہ تاکہ تم میری اقتدا کر کے میری نماز کا طریقہ سیکھ لو. تو کیا پتہ چلا کہ مقتدیوں کو نماز کی عملی تربیت دینی چاہیے، یعنی اس کا پریکٹیکل کر کے دکھانا چاہیے. پھر دوسری بات یہ پتہ چلی کہ اگر کوئی خلاف عادت کام کرے تو اس کی وضاحت کر دینی چاہیے، یعنی صحابہ نے پوچھا نہیں، آپ نے خود ہی بتا دیا. تو ایک اچھا ٹیچر اور انسٹرکٹر جو ہے وہ کیا کرتا ہے، دوسروں کو پہلے سے بتا دیتا ہے، بجائے اس کے کہ وہ یعنی کوئی کام کر کے ایک دم لوگوں کے ذہنوں میں کوشچن مارک نہیں چھوڑتا، بلکہ بتا دیتا ہے کہ آج میں نے یہ انیوژل بات اس لیے کی. اسی طرح طبرانی کی روایت میں کہ آپ نے اس پر لوگوں کو خطبہ دیا پھر وہیں نماز ادا کی. اس حدیث سے یہ بھی پتہ چلتا ہے کہ خلاف عادت کام کرنے کے بعد اس کی حکمت بیان کرنی چاہیے. یہاں سے دیکھیں کہ نبی صلی اللہ علیہ وسلم کا دوسروں کو سیٹسفائیڈ کرنا کتنا ثابت ہوتا ہے. جب تک آپ دوسرے کے جذبات اور اس کے ایموشن کو سیٹسفائیڈ نہیں کریں گے، دوسرا بندہ آپ سے کبھی بھی مطمئن نہیں ہوگا. مثلاً بعض دفعہ ہم اپنے بچوں ہی کو بات کرتے ہیں، چپ چپ، کوئی ضرورت نہیں پوچھنے کی، خاموش، میری مرضی. اچھا وہ پوچھ رہے ہیں، آپ بڑے بنتے جا رہے ہیں، آپ کہہ رہے ہیں ٹھیک ہے مجھے کچھ پوچھنا ہی نہیں، میں نے بتانا ہی نہیں. تو دیکھیے لوگوں میں جینا چاہیے، لوگوں کے ساتھ آپ کا کمیونیکیشن لیول اتنا اسٹرانگ ہونا چاہیے کہ دوسرا انسان یہ نہ سمجھے کہ وہ کسی پتھر سے بات کر رہا ہے. بعض دفعہ ہم اس طرح سے اپنے حال میں مگن ہوتے ہیں، اور آج جتنا زیادہ گیجٹس آ گئے ہماری زندگیوں میں اتنا ہم انسانوں سے بے نیاز ہو گئے. بعض دفعہ دوسرے کی موجودگی کا بھی احساس نہیں ہوتا. تو یہ بھی ہمیں انسانی معاملات نبی صلی اللہ علیہ وسلم سے سیکھنے ہیں کہ آپ کس طرح سے لوگوں کا ذہن پڑھ لیتے تھے. और याद रखिए, दूसरे लोग आपसे तभी खुश होंगे जब आप उसको ज़हनी तौर पे बराबर लेके चलेंगे, वरना आप अपने घर खुश, अगला अपने घर खुश। आज आप देखिए कि इंसानी मामलात में कम्युनिकेशन इतना बैठ हो गया, जितना मशीनें आम है, गैजेट्स आम है, उतना इंसानों के जज्बात नहीं लोग समझ पाते कि दूसरा इंसान उससे क्या चाहता है। तो ये चीज़ भी नबी सल्लम के इस अमल से हमें मिल रही है। फिर इसके बाद आप देखिए अगली हदीस में, जाबिर इब्न अब्दुल्लाह रदी अल्लाह अन्हुमा काला कान जिस यकूम अलैहि नबी सल्लल्लाहु अलैहि वसल्लम फलम्मा वुदिया लहुल मिंबरु समेना लिलजिसी मिसला अस्वातिल इशार हत्ता नज़ला नबी सल्लल्लाहु अलैहि वसल्लम फदा यदहु अलैहि। हज़रत जाबिर बिन अब्दुल्ला रज़ी अल्लाह तआला अन्हुमा से रिवायत है, उन्होंने फरमाया, एक खजूर का तना मस्जिद में था जिस पर टेक लगाकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खड़े होते थे, और जब आपके लिए मिंबर रखा गया तो इस तने से हमने 10 माह की हामिला ऊँटनियों के रोने जैसी आवाज़ सुनी। आखिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मिंबर से उतरे और इस तने पर अपना दस्ते मुबारक रखा। इसी तरह निसाई की रिवायत में इतना इजाफा है कि इस जुदाई की वजह से तने पर लर्जा तारी हो गया था, इस तरह रोने लगा जैसे गुमशुदा बच्चे वाली ऊँटनी रोती है। और ये नबी सल्लम का मौजज़ा है जो हज़रत ईसा अलैहिस्सलाम के मुर्दों को ज़िंदा करने वाले मौजज़े से भी बढ़ के। आप इमेजिन करिए, बैठे हैं और एकदम मिंबर में से आवाज़ें आ रही हैं, दरख्त में से आवाज़ें आ रही हैं, क्या पता चला, इनके पास भी फीलिंग्स होती हैं, लेकिन ये हमें बता नहीं सकते, हम इनकी समझ नहीं सकते। और ये नबियों को अल्लाह ताला ने मौजज़ात दिए होते हैं कि जिसमें वो फिर ऐसी चीज़ों को करते हैं। तो क्या यहाँ से एक ये सवाल बनता है कि हम में से भी कोई कह सकता है कि हाँ जी फलां दरख्त रो रहा था, मैंने उसको जाके मुंह लगाया? नहीं, ये उस नबी के साथ ही मुकर्रर है जिसको अल्लाह ताला बाज़ दफ़ा ऐसी गैब की चीज़ें दे दिया करते थे जो कि दूसरे लोगों को नहीं पता होती। फिर उसके बाद खड़े होकर खुतबा देने की बात, अल खुतबा क़ाइमन अन अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाहु अन्हुमा क़ाल कान नबी सल्लल्लाहु अलैहि वसल्लम यख़्तुबु क़ाइमन। हज़रत इब्ने उमर रज़ी अल्लाहु अन्हु से रिवायत के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खड़े होकर खुतबा दिया करते थे, सुम्मा यक़ुदु फिर बैठ जाते, सुम्मा यक़ूमु फिर खड़े हो जाते, कमा तफ़लून अलआन जैसे कि तुम आज करते हो। ये चीज़ तो आपने भी देखी होगी, अगर आपको जुमे की नमाज़ के दौरान स्क्रीन के थ्रू या ग्लासेस के थ्रू दिखने का इत्तेफाक हुआ हो तो आज भी इमाम इसी सुन्नत को पूरा करते हैं कि बीच में थोड़ी देर बैठते हैं फिर उठते हैं, तो बाज़ तो उसके बाद दोबारा कंटिन्यू करके सम अप करते हैं और बाज़ उसके बाद सिर्फ़ अरबी की आयात पढ़ते हैं या कुछ और कलेमात। तो अगर पूरा खुतबा बैठ के देना होता तो बीच में उठ के बैठने की क्या बात थी। आज भी आपका तो एक बड़ी मशहूर मसलक है जिनके लोग बैठ के खुतबा देते हैं, तो बैठ कर खुद जुमे का खुतबा देना जायज़ होता तो दोनों खुतबों के दरमियान बैठने की कोई हकीकत नहीं थी। और कुरान पाक की भी तो आयत है ना सूरह जुम्मा की कि वतरकू का क़ाइमन, कि वो आपको खड़ा छोड़ देते हैं। तो ये तो बुखारी में हम पढ़ रहे हैं, कुरान में भी मौजूद है सूरह जुम्मा में कि अल्लाह के नबी खड़े होकर खुतबा दे रहे थे और बीच में जब कोई ऐसा काफ़िला आ गया जिसका बहुत दिनों से इंतज़ार था तो सहाबा चले गए और आप खड़े रह गए। तो बहरहाल जुमा का खुतबा खड़े होकर देना चाहिए। आज अक्सर मस्जिदों में अजीब व गरीब चीज़ें देखी हैं जुमे की नमाज़ से, अल्लाह ताला हम सब की इसलाह फरमाए। बाज़ तो जुमे को इतना लेट पढ़ते हैं कि उसके साथ ही असर की नमाज़ भी करवा देते हैं। फिर इसी तरह शुरू में 1 घंटे का दर्स पूरा बैठ के उसको बयान का नाम दे देना और खुतबा वही जो खड़े होके बस 5-4 मिनट में अरबी में पढ़ना, ये एक्सट्रीम है। दोनों चीज़ों के बीच में दुरुस्त तरीका क्या है जुमे के लिए कि जुमे का खुतबा मुख्तसर और दिलसोज होना चाहिए, आखरत और ज़िंदगी की हकीकत पे मुतल्लिक हो, आम फहम बातें हो, टू दी पॉइंट हो और लोगों को हर वीक एक रिमाइंडर मिल जाए, और उसको उसी ज़ुबान में देना चाहिए जहाँ के लोग ज़्यादा मौजूद हों। बीच में अरबी की कुछ चीज़ें आयतें हैं या दुआएं हैं वो और चीज़ है, लेकिन अगर खुतबा समझ ही ना आएगा तो फिर लोगों को जुमे की नमाज़ में भी जाकर वो रूहानियत नहीं मिलेगी जो कि मिलनी चाहिए। फिर आगे देखिए, मन काल फिल खुतबती बाद सनाई अम्मा बाद, खुतबे में सना के बाद, सना कहते हैं अल्लाह ताला की तारीफ, अम्मा बाद कहना। अन अमर इब्ने तगलिब, हज़रत अमर बिन तगलिब से रिवायत है रदी अल्लाहु अन्हु अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उतिया बिमाल, नबी सल्लम के पास कुछ माल या ग़ुलाम लाए गए, औ बिसबीयिन फ़क़समहु, यानी कुछ माल था, अब सबीश कहते हैं ग़ुलामों को, ग़ुलाम लाए के जिसको आपने तकसीम कर दिया, फ़ात रिजालन व तरक रिजालन, कुछ को आपने दिया और कुछ को ना दिया, फ़बलग़हु अन्नल्लज़ीन तरक अतबू, फिर आपको ये इत्तला मिली कि जिसको आपने जिनको आपने नहीं दिया वो नाखुश हैं, यानी एक इंसानी फितरत है कि जिसको नहीं मिला वो नाखुश हो गया होगा। फहमिदल्लाहु सुम्मा अस्ना अलैह, फिर आपने अल्लाह की हमदो सना के बाद फरमाया, सुम्मा काला, फिर फरमाया, अम्मा बाद, अम्मा बाद यानी इसके बाद, फवल्लाहि इन्नी लाउती रजुला वादाउर रजुला, मैं किसी को देता हूँ और किसी को नहीं देता। हाँ, यानी ये आपने किया भी और कह भी दिया कि हाँ ऐसा है। वल्लज़ी अदा अहब्बु इलैया मिन अल्लज़ी ऊती वलाकिन ऊती अक़वामन लिमा अराफ़ी क़ुलूबिहिम मिन अलजज़ई वलख़लई, फरमाया लेकिन जिसको छोड़ देता हूँ वो मेरे नज़दीक इस शख्स से ज़्यादा अजीज़ होता है जिसको देता हूँ, नीज़ कुछ लोगों को इसलिए दे देता हूँ कि वह बेसब्री और बुखलाहट देखता हूँ। इसी तरह से यानी मैं उनके अंदर थोड़ा बुखलाहटपन देखता हूँ। वह अकीलु अक़वामन इला मा जअलल्लाहु फ़ी क़ुलूबि मिन अल-ग़िनम वल-ख़ैर, और कुछ को इनकी सैर चश्मी यानी तबीयत का भरा होना और भलाई के सबब, यानी उनके दिल में कोई तलब नहीं, हिर्स नहीं, लालच नहीं, ग्रीट नहीं है और भलाई देखता हूँ उनके दिल में, तो इसलिए उनको नहीं देता, छोड़ देता हूँ। फ़ीहिम अमर बिन तगलब, और इन्हीं में से एक अमर बिन तगलब भी थे। फ़वल्लाहि मा उहिब्बु अन्न ली बिकलीमत रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम हुमरन नाम, अमर बिन तगलब कहते हैं, अल्लाह की कसम ये मैं नहीं चाहता कि अल्लाह के रसूल के इस कलमे के एवज मुझे सुर्ख ऊँट भी मिले। सुभान अल्लाह, कितना अल्लाह के नबी सल्लम इंसानी तबीयतों को जानने वाले थे। तो इस हदीस से एक तो ये पता चला कि ज़रूरी नहीं आप जिनको देते हैं वो आपको ज़्यादा अच्छे लगें, बल्कि अपोज़िट भी होता है, जो आपके अपने होते हैं आप कहते हैं ठहर जो इनकी खैर है और इसको बाद में दे दूँगी, उनको ना भी मिला। और कुछ होते हैं जिनको आपने अपना बनाना होता है उनको कहते नहीं इनको ज़रूर देना, और कुछ के फितने से और उनकी ज़ुबान की तेज़ी और उनकी बातों की आदत से वो कहते इनको प्लीज़ दीजिए, इनको खाना खिला के भेजिएगा, अगर ये भूखे गए तो सारे शहर में शोर मचेगा, खाना नहीं था, राइट। तो जब कोई ज़्यादा दे तो ज़रूरी नहीं कि वो खुश हो, और याद रखिए कि अल्लाह ताला की भी यही सुन्नत है। ज़रूरी तो नहीं कि दुनिया में जिनको ज़्यादा दिया गया अल्लाह ताला उनसे ज़्यादा खुश हैं और जिनको नहीं दिया गया अल्लाह ताला उनसे खुश नहीं है। तो देने या ना देने का ताल्लुक इन दोनों चीज़ों से नहीं है। फिर इसमें से इमाम बुखारी ने एक और चीज़ बताई और वो क्या कि खुतबे में अम्मा बात कहना भी सुन्नत है। हज़रत दाऊद के मतलब कुरान पाक में कि इनको फसलुल खिताब से नवाजा गया था, इसका भी तकाजा है कि अल्लाह ताला की हमदो सना को अपने असल खिताब से अम्मा बात के ज़रिए अलग किया जाए, यानी अल्लाह की तारीफ़ करके फिर कहा जाए इसके बाद। अम्मा बात का यही मतलब है ना कि इसके बाद। नीज़ इस हदीस से आपके खुल्क अज़ीम का भी पता चलता है कि आपको ना तो किसी की नाराज़गी गवारा थी और ना ही आप किसी की दिल शिकनी करते थे, और ये भी मालूम हुआ कि सहाबा कराम को आपसे दिली मोहब्बत और कल्बी ताल्लुक़ था। तो दुआ कीजिए कि आज भी हमारे अंदर वो खूबियाँ पैदा हो जाएँ कि हमारा दूसरों के साथ दिल का ताल्लुक हो। और इससे एक और बात पता चलती है कि लीडर से बदगुमान नहीं होना चाहिए। अल्लाह के नबी एक लीडर भी थे, एक मुरब्बी थे, मुज़क्की थे, मुअल्लिम थे, मुदर्रिस थे। तो आप अगर किसी को कम दे दें, दूसरे को ज़्यादा दे दें, तो सहाबा ने इसकी वजह से ग्रुप विद इन ग्रुप नहीं बना लिए और बातों के तूफ़ान नहीं खड़े किए। तो लिहाजा दिल खुले होने चाहिए, ज़ुबानें छोटी हों, दिल खुले हों, तो फिर बेहतरीन ताल्लुकात निभाए जाते हैं। फिर इसी तरह नबी हुमैद सादी रदियल्लाहु अन्हु अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाम अशियतन बाद सलाति फहमिद अल्लाहु ताला वसना अल्लाह बिमा हुआ अहलुहु थुम्म क़ाल अम्मा बादु। अबू हुमैद सादी रदियल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक रात नमाज के बाद खड़े हो गए, अल्लाह ताला की ऐसी हमदो सना बयान की जो इसके लायक है, फिर फरमाया अम्मा बाद। अब ये आपको इस अंदाज़ से भी लगा होगा कि ये हदीस का टुकड़ा है, ठीक है, पूरी बात नहीं है, इसके आगे भी कोई बात हुई होगी, इसके पीछे भी कोई बात हुई होगी। फिर तीसरी चीज़ इसमें एक और पता चलती है कि जब भी कोई बात पेश की जाती है तो उसके अंदर से जितनी चीज़ में कोई अमल की बात हो सिर्फ उसको भी पेश किया जाता है। ये एक तवील टुकड़ा जिसे इमाम बुखारी ने कई जगह पेश किया, इसकी असल में बात क्या थी कि अल्लाह के नबी ने एक सहाबी को ज़कात वसूल करने के लिए भेजा। जब वो वापस आए तो चंद एक चीज़ों के मतलब कहने लगे, ये तो मुझे तोहफे में मिली है, اس وقت آپ نے عشاء کے بعد خطبہ ارشاد فرمایا کہ سرکاری سفر میں تمہیں ذاتی تحائف لینے کا کوئی حق نہیں، جو بھی وصول ہوا ہو اسے بیت المال میں ڈال دو۔ کیا پتہ چلا کہ اگر گھر بیٹھے رہتے تو یہ سب نہ ملتا نا، تو یہ ایک سائڈ ایشو ہے، لیکن حقیقت ہے کہ جب دین کے کام ہوں یا اجتماعی کام ہوں تو اس میں انسان کو ذاتی طور پر ایسی چیزوں کے لین دین سے اجتناب کرنا چاہیے، اوائڈ کرنا چاہیے کہ جس کی وجہ سے بعد میں کوئی دوسرا اچھی امیدیں لگا کر کوئی قانون نہیں کروا لے۔ بس آپ دیکھیے کہ کوئی کسی جگہ آفس والوں سے دوستی کرے، ان کو لا کر گفٹ دے دے، اور بعد میں کہ اچھا چلو میری رول کا لگا دینا، چلو میری فیس کو اوپر کرو۔ دین کے معاملات میں تو کوئی نہیں کرتا ایسا، لیکن شیطان اور نفس تو ساتھ ہی ہے، تو لہٰذا فتنوں کے دروازوں کو بند کر دینا چاہیے۔ اگلی روایت دیکھیں گے، عن ابن عباس رضی اللہ عنہما قال سعید النبی صلی اللہ علیہ وسلم المنبر وکان آخر مجلسہ جلسہ متعذی متعطفا ملحفت على من كبيه قد عصب رأسه بإصابة دسمة فحمد الله واثنى عليه ثم قال۔ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے، کہتے ہیں کہ ایک دن نبی صلی اللہ علیہ وسلم ممبر پر تشریف لائے، وہ آخری نشست تھی جس میں آپ اپنے شانوں پر بڑی چادر ڈالے ہوئے تھے، سر پر چکنی پٹی باندھے ہوئے تھے۔ آپ نے اللہ تعالیٰ کی حمد و ثنا کے بعد فرمایا، ایہا الناس الیہ، اے لوگو میرے قریب آ جاؤ۔ فصابوا الی ثم قال، جب لوگ جمع ہو گئے قریب آ گئے تو آپ نے فرمایا، اما بعد، کیا کہا؟ فان هذا الحي من الانصار، فرمایا کہ سنو دیگر لوگ تو بڑھتے جائیں گے مگر قبیلہ انصار کم ہوتا جائے گا۔ یقلون و یکثر الناس، یعنی دن بدن دنیا میں انصار کم ہوں گے اور عام لوگ بڑھتے جائیں گے۔ فمن ولی شیئن من امتی محمد صلی اللہ علیہ وسلم فاستطاع ان یدر فیہ احدا او ینفع فیہ احدا فلیقبل من محسنہم و یتجاوز عن مسیئہم۔ فرمایا انصار کم ہوں گے، پس امت محمد صلی اللہ علیہ وسلم میں سے جو شخص کسی بھی شکل میں حکومت کرے جس کی وجہ سے دوسروں کو نفع یا نقصان پہنچانے کا اختیار رکھتا ہو، تو اسے چاہیے کہ انصار کے خوب کاروں کی نیکی قبول کرے اور خطا کاروں کی لغزشوں سے درگزر کرے۔ یہ ہوتی ہے نیکی اور یہ ہوتی ہے قدردانی۔ انصار مدینہ نے ایک بار نیکی کر لی، مکہ سے آنے والوں کے ہاتھ تھام لیے، تو پوری اپنی تاریخ کے اندر ایک سنہری باب رقم کر دیا، اور ان کے احسان کو اللہ کے نبی بھولے بھی نہیں، محسن بنا دیا ان کو، اور ان کی عزت اور احترام کرنا ہر مسلمان پر لازم کر دیا۔ اب آپ کو حسرت ہوگی، ہائے وہ کتنے خوش قسمت تھے، ہائے مکہ سے لوگ آئے تو انہوں نے ان کو سہارا دیا تو پھر وہ انصار مدینہ بن گئے۔ ہم ہوتے تو کتنے خوش قسمت ہوتے۔ نہیں، آپ آج کے دور کے انصار بنیے۔ دیکھیے ہر دور کا انصار مہاجر مختلف ہوگا، اور کچھ نہیں تو آج کے دور کے انصار تو وہ لوگ ہیں کہ جو پہلے سے دین میں گھڑ چکے، جن کو دین سمجھ آ گیا، جن کے گھروں میں اب یہ چیز ایکسیپٹنس کے درجے پہ پہنچ گئی۔ آپ کو نئے نئے دین میں آنے والے لوگ ہیں، آپ کی نیو فرینڈز ہیں، کوئی نئے ساتھی ہیں، ان کو تھامیے، کیونکہ آج جب ایک دین کی طرف کوئی بندہ آتا ہے تو بہت ساری محبتوں کو چھوڑ کر قربانیاں کر کے ہجرتیں کرتا ہوا آتا ہے۔ اور ویسے بھی ہر دور میں آپ دیکھیے دین کے نام پہ لوگ ستائے جاتے ہیں، ایک ملک سے دوسرے ملکوں میں بھیجے جاتے ہیں۔ آج بھی ایسے کئی شور و غلغلے ہوں گے، تو جس حد تک مدد کر سکے ایسے لوگوں کی مدد کرنی چاہیے۔ پھر آگے دیکھیے، اذا رأى الامام رجلا جاء وهو يخطب امره ان يصلي ركعتين، جب امام دوران خطبہ کسی کو آتا دیکھے تو دو رکعت پڑھنے کا حکم دے۔ یعنی خطبہ دینے کے دوران بھی امام یہ میسج پاس کر سکتا ہے، اگر کسی کو دیکھے کہ وہ بیٹھ گیا آتے ہی۔ اس سے یہ بھی پتہ چلتا ہے کہ دو رکعت پڑھنا خطبہ شروع ہونے سے پہلے ضروری ہے، کہ حتیٰ کہ اگر کوئی نہیں پڑھتا تو امام اس کو کہہ سکتا ہے۔ حدیث دیکھتے ہیں، عن جابر ابن عبداللہ رضی اللہ عنہما قال جاء رجل والنبی یخطب الناس یوم الجمعۃ۔ حضرت جابر بن عبداللہ سے روایت ہے، انہوں نے فرمایا کہ جمعے کے دن ایک شخص اس وقت آیا جب آپ خطبہ ارشاد فرما رہے تھے۔ فقال اصلیت یا فلان، تو آپ نے پوچھا ہے فلان شخص تو نے نماز پڑھ لی، وہی اشارہ دو رکعت پڑھنے کی طرف۔ قال لا، اس نے کہا نہیں۔ قال قم فرقہ، کہا کھڑے ہو جاؤ اور ادا کرو۔ तो क्या पता चला कि इसको पढ़ो। और मुस्लिम की रिवायत में आता है कि आपने उसको हल्की फुल्की रकतें पढ़ने का हुक्म दिया। इससे पता चलता है कि दौरान खुतबा भी तहय्यतुल मस्जिद के नफिल पढ़ने चाहिए और ज़रूरत पड़ने पर इमाम इस किस्म की छोटी मोटी नसीहत कर सकता है। हाँ, ये याद रखिए कि खुतबे के दौरान आप मैं नहीं बोल सकते, आगे आएंगी बातें इस पर, लेकिन अफसोस की बात है कि आज मुसलमान इसके ऊपर कुछ कम ही अमल कर पाते हैं। और मुझे लगता है कि ऐसी चीज़ों को आम करने की बहुत ज़रूरत है। हर जुमे को अगर आप मस्जिद जाते हैं तो आप दिल जला के लेकर आते हैं, और वहाँ जो कुछ लोग कर रहे होते हैं वो चीज़ें देखकर अफसोस होता है। मैं तो हर दफ़ा ये सोचती हूँ ये सब मसाइल मस्जिदों में दीवारों पर लिखे हुए होने चाहिए खूबसूरत तरीक़ों से, ताकि लोग इनको पढ़ें, और ये भी एक किस्म की तरबियत और तालीम का ज़रिया बनेगा। फिर आगे देखिएगा, अल इस्तिस्काउ फिल खुतबति यौमल जुमाती, खुतबा जुमा के दौरान बारिश के लिए दुआ करना। अन अनस इब्ने मालिक रदी अल्लाह अन्हु क़ाला, असाबतिन नास सनतु अला अहदिन नबी सल्लल्लाहु अलैहि वसल्लम फबैनन नबी सल्लल्लाहु अलैहि वसल्लम यख्तुबु फी यौम जुमाती क़ाम अरबी फ़क़ाल या रसूलुल्लाहि हलकल माल वजअल इयालु। अब देखिए उनकी ज़बान में फ्लुएंसी कितनी थी, पूरा शेरी वज़न लगता है। फिर फदुल्लाह लना फ़रफ़ा यदैही वमा नरा फिस्समाई क़ज़ातन फवल्लज़ी नफ़्सी बियदिही मा बदौहा हत्ता सारत सहाबु अम्सालल अलजिबाल सुम्म लम यन्ज़िलु अन मिंबरिही हत्ता रायतुल मतरा यतहादरु अला लिह्यतिही सल्लल्लाहु अलैहि वसल्लम फमुतिरना यौम नज़ालिका यौम नाज़ालिका फमुतिरना यौम नाज़ालिक वमिनल ग़दी वबादल ग़दी والذي يديه حتى الجمعة الأخرى وقام ذلك الأعرابي وقال غيره فقال يا رسول الله صلى الله عليه وسلم تهدم البناء وغرق المال فادع الله لنا فرفع يديه فقال اللهم حوالينا ولا علينا فما يشير بيده إلى ناحية من السحاب إلا انفرجت وصارت المدينة مثل الجوبة وسال الوادي القناة شهرا ولم يجي أحد من ناحيتي إلا حدث بالجود। ये पूरी हदीस मैंने एक साथ पढ़ी। मैं आपको सिर्फ दिखाना चाह रही थी कि अरबी ज़ुबान में कितनी फ्लुएंसी है। और यकीन करें कि अरबी पढ़ें तो फिर बीच में रोकने को दिल नहीं करता। लफ्ज़ तोड़ते हैं ना तो उसका हुसन ख़त्म हो जाता है। अल्लाह ताला हमें बोलने वाला भी बनाए और समझने वाला भी बनाए। अब इस पूरी हदीस का तर्जमा देखते हैं इकट्ठा। हज़रत अनस रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फ़रमाया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में एक मरतबा लोग कहत में मुब्तला हुए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जुमे के दिन खुतबा इरशाद फरमा रहे थे कि एक आराबी ने खड़े होकर अर्ज़ किया, ए अल्लाह के रसूल, माल तलफ हो गए यानी ख़त्म हो गए। हलक अल माल वजा अल एयाल, देखिए कितना हुसन है ना, हलक अल माल वजा अल एयाल, यानी माल तलफ हो गया, बच्चे भूखे मरने लग गए, आप हमारे लिए दुआ कीजिए। तो आपने दुआ के लिए अपने दोनों हाथ उठाइए। इस वक्त आसमान पर अबर का एक टुकड़ा भी ना था, यानी धूप थी, बिल्कुल क्लियर स्काई था, मगर उस ज़ात की कसम जिसके हाथ में मेरी जान है, आप अपने हाथों को नीचे भी ना कर पाए कि पहाड़ों जैसा बादल घिराया, और आप मिंबर से भी ना उतरे थे कि मैंने आपकी दाढ़ी मुबारक पर बारिश को टपकते देखा। सोचिए ज़रा, कैसे विजुलाइज़ करें ज़रा, इसको धूप है और नबी की दुआ अल्लाह की नज़र में इतनी अहम है। और मैं पढ़ते हुए सोच रही हूँ कि ये नबी अगर माल मांगते तो माल भी ऐसे गिरता इन पे, बेटे मांगते तो बेटे भी मिलते। तो अल्लाह जब बारिश दे सकता है, रहमत बरसा सकता है, तो दूसरी दुआएँ भी कबूल कर सकता है। लेकिन अल्लाह ताला ने हिकमत के साथ नबी सल्लल्लाहु अलैहि वसल्लम की दुआओं को कबूल किया, और हमारे लिए इसमें बहुत सारे मैसेजेस हैं। खैर, फिर क्या हुआ कि उठे भी नहीं तो बारिश हुई और दाढ़ी तक भीग गई। इससे ये भी पता चला कि नबी की दाढ़ी होती है, वो क्लीन शेव पर्सन नहीं होता। हाँ, खैर उस दिन खूब बारिश हुई, दूसरे तीसरे फिर चौथे दिन तक, यहाँ तक कि दूसरे जुमे तक ये सिलसिला जारी रहा। इसके बाद वही अरबी या कोई दूसरा शख्स खड़ा हुआ और अर्ज़ करने लगा। अब आप देखिए कि पहले क्या कह रहा है, उसके ऊपर के लफ्ज़ ज़रा ज़हन में ले आइए दोबारा। पहले कह रहा है हलक अल माल, यानी पहले उसकी ये ख्वाहिश थी कि बारिश हो, और अब हो गई है। तो अब क्या कहते हैं आके, अल्लाह के नबी क्या हो गया, मकानात गिर गए, माल गरक हो गए, इसलिए आप अल्लाह से हमारे लिए दुआ करें। आपने अपने दोनों हाथ उठाकर फरमाया, अल्लाह हमारे आसपास बारिश बरसा मगर हम पर ना बरसा। फिर आप इस वक्त अबर के जिस टुकड़े की तरफ इशारा फरमाते वो हट जाता, आखिरकार मदीना तालाब की तरह हो गया और वादी कनात महीना भर खूब बहती रही। जिस तरफ से भी कोई शख्स आता वो बारिश की कसरत बयान करता। सुभान अल्लाह, تو اسی نبی کی آج امت ہے. دعا کریں کہ اللہ ہماری دعاؤں میں بھی خیر ڈال دے. تو اس سے کیا پتہ چلا کہ خطبے کے حالت میں امام کوئی عوامی ضرورت کی دعا کر سکتا ہے, دعا کی درخواست بھی کی جا سکتی ہے اور وہ اس کو پورا بھی کر سکتا ہے. پھر اسی طرح آپ اس میں دعاؤں کی قبولیت کے اوپر بھی سوچئے. لیکن یاد رکھیے کہ نبی نے خود مانگا اللہ سے, یہ نہیں کہا مجھے مل گیا میں کر لوں گا, ہو گیا ہو گیا, نہیں. نبی بھی اللہ سے مانگتے تھے. پھر آپ دیکھیے کہ نبی کے مانگنے کا انداز دیکھیے, اللہم, اے اللہ, یہ نہیں کہا رب ابراہیم رب جبرائیل, نہیں, اللہم, اے میرے اللہ. تو نبیوں کے دعا مانگنے کے طریقے میں بھی ہمارے لیے بہت سارے سبق ہیں. پھر اسی طرح الانصات یوم الجمعہ والامام یخطب, جمعے کے دن دوران خطبہ خاموش رہنا. میرے اور آپ کے لیے اس ٹاپک کا بہت ہی اہم موضوع یہ ہے, کیونکہ ہم لوگ اکثر جمعہ پڑھاتے تو نہیں, خطبہ پڑھاتے تو نہیں, نام پڑھا سکتے ہیں, لیکن ہم سننے تو جاتے ہیں. تو خطبہ پڑھانے والے تو عالم ہوں گے, وہ تو انشاءاللہ ان حدیثوں کو پڑھ ہی لیں گے. عام کرنے کی جو بات ہے وہ یہ حدیث ہے. کیا, آئیے دیکھیے. عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال, حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اذا قلت لصاحبك يوم الجمعه انصت والامام يخطب فقد لغوت. کیا کہا آپ نے کہ جمعہ کے دن جب امام خطبہ دے رہا ہو تو اگر تو نے اپنے ساتھی سے کہا کہ خاموش ہو جا تو بے شک تو نے خود ایک لغو حرکت کی ہے. سبحان اللہ, دیکھیے کسی کو یہ کہنا خاموش ہو جاؤ اگر لغو ہے تو بات کرنا کتنی بڑی بات ہے, ٹھیک ہے. ہاں, کیا کرنا ہے آپ دیکھیے. مثال ہے کہ کوئی ایسی چیز ہے, کوئی کیڑا آ گیا, کوئی جانور ہے, کوئی ایسی چیز ہے, یا کوئی نمبینا شخص مسجد میں داخل ہو رہا ہے تو آپ اس کی مدد کرتے ہیں, تو حت الوسع خاموشی کے ساتھ مدد کریں, اشاروں سے کام کریں لیکن بولنا نہیں. اور اللہ ہدایت دے ہماری بہنوں کو جن کو کبھی انگلش نہیں سمجھ آتی تو کبھی عربی نہیں آتی, اور اگر اردو آتی بھی ہے تو وہ بولتی رہتی. اتنے تمام سے گھر سے سفید جوڑا پہن کر چکن کی سوراخوں والی چادر لے کر وہ نہا دھو کے آتی ہیں مسجدوں میں کہ اب جمعہ پڑھنے جا رہے ہیں اور آ کے باتیں شروع ہو جاتی ہیں. میں نے بعض لوگوں کو دیکھا خطبے کے دوران پیچھے بیٹھ کے قرآن پڑھتے رہتے ہیں, درست طریقہ نہیں ہے. تو یہ چیزیں عام کرنے کی ضرورت ہے اور یہ ایجوکیشن سے ہی عام ہوں گی. اب آپ میں سے کوئی یہ کام کرے جمعے کے وہ مسائل جو عمومی نوعیت کے ہیں ان کو الگ کیجئے, سسٹر ایمان کو پکڑیں, کوئی بیک گراؤنڈ لیں اور اس کے اوپر کوئی اس طرح سے چیزیں لکھوا کر ہم اس طرح کے کارڈ چھپوا سکتے ہیں جس میں صف کے مسائل, جمعے کے مسائل. ایک میری بڑی خواہش ہے, جب بھی کبھی کسی مسجد میں دیکھتی ہوں تو دل میں خیال آتا ہے کہ ہم نماز کے بعد کے اذکار کا ایک لمبا چارٹ بنوائیں. پیور صدقہ جاریہ بھی اور نمازوں میں بھی کچھ سامنے لگے ہوتے ہیں, کچھ جگہوں پہ میں نے دیکھے ہیں, یا اگر کبھی کوئی سعودی عرب جاتا ہے تو وہاں سے بھی لے آتا ہے. تو کچھ اس طرح سے اچھے انداز سے بنے ہوں کہ اس میں تھوڑی سی اردو یا انگلش کا ٹرانسلیشن بھی ہو, تو بڑے بڑے سائز کے مختلف مسجدوں میں ہم لگوائیں. ایک تو دعویٰ کا طریقہ بھی ہے اور دوسرے پڑھیں گے تو انشاءاللہ ہمارا بھی اس میں حصہ ہوگا. تو یہ چھوٹی چھوٹی چیزیں دوسروں سے شیئر کرنی چاہیے. پھر ایک اور بڑی خوبصورت روایت, السات اللتی فی یوم الجمعہ, جمعے کی ایک گھڑی جس میں دعا قبول ہوتی ہے. وعنہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم ذکر یوم الجمعہ, حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے جمعے کے دن دوران وعظ فرمایا, کیا فرمایا, فقال فیہ الساعۃ لا یوافقہا عبد مسلم وہو قائم یصلی یسأل اللہ تعالی شیئا الا آتاہ ایاہ واشار بیدہ یقللہا. کیا فرمایا آپ نے کہ جمعے کے دن دوران اقباس فرمایا کہ اس میں ایک ایسی گھڑی ہے کہ اگر ٹھیک اس گھڑی میں مسلمان بندہ کھڑا ہو کر نماز پڑھے اور اللہ تعالیٰ سے کوئی چیز مانگے تو اللہ تعالیٰ اس کو وہ چیز ضرور عطا کرتا ہے. آپ نے اپنے ہاتھ سے اشارہ کر کے بتایا کہ وہ گھڑی بہت تھوڑی دیر کے لیے آتی ہے. بعض جگہ تو اس گھڑی کی حد کر دی, تحدید کیا ہوتی ہے, حد بندی, یعنی اس کو باندھ دیا کہ وہ امام کے ممبر پر بیٹھنے سے لے کر نماز سے فارغ ہونے تک ہے. تو بہت تھوڑی سی ہوتی ہے نا, تو ایسی چیزوں کا اہتمام کر لینا چاہیے. جب یہ تھوڑا سا وقت شعور سے گزاریں گے, دعائیں مانگیں گے تو انشاءاللہ فائدہ ہوگا. اذا نفر الناس عن الامام فی صلاۃ الجمعہ, اگر نماز جمعہ میں کچھ لوگ امام کو چھوڑ کر چلے جائیں تو باقی مقتدیوں کی نماز صحیح ہے. اب یہ وہی واقعہ آ رہا ہے جو سورۃ جمعہ میں. عن جابر ابن عبداللہ رضی اللہ عنہما قال, بینما نحن نصلی مع نبی صلی اللہ علیہ وسلم اذ اقبلت ایرو تحملو تامن فل تفتو الیہ حتما بقی ما نبی صلی اللہ علیہ وسلم الا اثنا عشر رجلا فنزلت هذه الآية وإذا رأوا تجارة او لهوا انفضوا الیہ وترکوک قائما. حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ ہم ایک مرتبہ رسول اللہ کے ساتھ نماز کے انتظار میں خطبہ سننے میں مصروف تھے کہ چند اونٹ غلے سے لدے ہوئے آئے، لوگ ان کی طرف ایسے متوجہ ہوئے کہ رسول اللہ کے پاس صرف 12 آدمی رہ گئے. اس پر یہ آیت نازل ہوئی، اور جب لوگ کسی سوداگری یا تماشے کو دیکھتے ہیں تو ادھر ادھر دوڑ پڑتے ہیں اور تمہیں کھڑا چھوڑ دیتے ہیں. تو کیا پتہ چلا کہ اگر کچھ چلے گئے باقی ہیں تو جمعہ ہوگا اور امام نماز کرے گا. ٹھیک ہے، اب وہ کتنی تعداد ہے کیا ہے، تو اس حدیث سے امام صاحب یہ ثابت کرتے ہیں کہ بعض لوگ صحت جمعہ کے لیے حاضرین کی تعداد کے لیے کچھ شرائط لگاتے ہیں، جی کم سے کم اتنے لوگ ہوں گے تو جمعہ ہوگا واٹ ایور. ایسا نہیں ہے، صرف اتنی تعداد ہے جس کو آپ جماعت کہہ سکتے ہیں. اگر امام اکیلا رہ جائے تو پھر جمعہ نہیں ہوگا. تو آپ دیکھیے کئی ایسی جگہیں، آج بھی ہم نے خود کئی دفعہ ایئرپورٹس پہ جمعے کی نماز پڑھی ہے، خود ہی انہوں نے خطبہ دیا پھر نماز پڑھ لی ہم نے. تو حالات اور واقعات کے مطابق ہوگا، لیکن عام طور پہ اتنے لوگ ہونے چاہئیں کہ جس سے جماعت ہو سکے. الصلاۃ بعد الجمعۃ وقبلہا، جمعہ سے پہلے اور بعد نماز پڑھنا، یہ بڑا اہم ہے، اس کو غور سے سنیے گا. عن ابن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم کان یصلی، حضرت ابن عمر سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کیا کرتے تھے، پڑھا کرتے تھے نماز. قبل ظہر رکعتین، ظہر سے پہلے دو رکعتیں، و بعدہا رکعتین اور دو اس کے بعد، و بعد المغرب رکعتین فی بیتہ ہی، اور مغرب کے بعد دو رکعتیں اپنے گھر میں، و بعد العشاء رکعتین اور عشاء کے بعد دو رکعتیں. وکان لا یصلی بعد الجمعۃ حتی ینصرفوا، اور جمعے کے بعد وہ کچھ نہ پڑھتے تھے البتہ جب گھر واپس آتے، حتی ینصرفوا فیصلی رکعتین، تو پھر دو رکعتیں پڑھا کرتے. کیا پتہ چلا، جمعے سے پہلے نوافل پڑھنے کی حد بندی نہیں ہے، البتہ جمعے کے بعد اگر مسجد میں ادا کرے تو گفتگو کر کے یا تھوڑی دیر جگہ بدلنے کے بعد چار رکعت بھی پڑھے، اور گھر میں ادا کرے تو دو رکعت پڑھے. ہمارے اس پہ بھی بڑی شدت ہے، بعض دفعہ نفلوں کو سنتوں کو فرائض کے برابر کر دیا جاتا ہے، بعض دفعہ اس سے بھی زیادہ اوپر لیا جاتا ہے. تو اس حدیث سے بہت کلیئرلی یہ بات سمجھ آ گئی کہ نبی صلی اللہ علیہ وسلم ظہر سے پہلے دو رکعتیں، یہ کون سی تھی، جو مسجد میں جا کے پڑھتے تھے، ٹھیک ہے، پھر دو رکعتیں بعد میں پڑھتے تھے، مغرب کے بعد بھی اور عشاء کے بعد بھی دو تھی، لیکن جمعے کے دن کچھ نہیں پڑھتے تھے جب گھر واپس آتے، یعنی دو رکعت آپ نے جا کے ہلکی سی پڑھی اور بیٹھ گئے. ٹھیک ہے، اب آپ ویسے مسجد میں بیٹھے ہیں، آپ کو استخارے کے نفل کچھ بھی آپ کا دل ہے پڑھیں، لیکن سنتوں کی نیت سے آپ نہیں پڑھیں گے جب تک کہ اذان نہیں ہو جائے گی، پھر گھر آ کر دو رکعتیں ادا کریں گے. ٹھیک ہے، تو اگر مسجد میں بھی پڑھ رہے ہیں تو تھوڑی دیر وہاں بیٹھ کے ذکر اذکار کر لیں، دعائیں کر لیں، پھر چار رکعت بھی پڑھی جا سکتی ہیں. تو یاد رکھیے کہ ایسے معاملات میں شدت نہیں برتنی چاہیے. ہم اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمیں دین کی خوبصورت روح عطا فرمائے، اور ہم اپنے دین کو اتنے پیارے طریقے سے لے کر چلیں کہ جس کے بعد ہمیں واقعی اس کو اپنانے کی خوشی بھی ملے اور ہم اس پر عمل لیں کریں. الحمدللہ ہمارا کتاب الجمعہ پورا ہوا، اللہ تعالیٰ عمل کی توفیق دے. جزاک اللہ خیر.